FM, Radio Bheri FM,
Radio Bheri FM, Anjana Bethaplu Cha, Vexi Duitaplu, Sat Megahertz. कर्णालीमा विपद व्यवस्थापन गर्न पूर्व तयारी अपनाइदै बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाई 1,00,000 राहत उपलब्ध गराइने।
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली राजमार्ग सहित देशभरका 1 दर्जन भन्दा बढी सडक अवरुद्ध, यात्रुहरू मर्कामा।
दैलेखका एक युवक कृषिमा लागेर उद्यमी बन्दै आफूसँगै अरूलाई पनि स्वरोजगार बनाउन सफल।
र आर्मी राजधानीमा जारी ललित स्मृति कप फुटबलको क्वार्टर फाइनलबाटै बाहिरियो, जावला खेल सेमी फाइनलमा प्रवेश। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। कर्णाली सरकारले प्राकृतिक प्रकोपबाट हुन सक्ने विपद व्यवस्थापनका लागि पूर्व तयारी थालेको छ। कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको बैठक बसेर पूर्व तयारी गर्ने निर्णय गरेको हो। बैठकले डोल्पा लगायत कर्णालीका अन्य जिल्लामा भएका बाढी पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई 1,00,000 रुपियाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विपदको बेला उद्धारका लागि 3 सुरक्षा निकाय परिचालन गर्ने बताउनु भएको छ। उहाँले विपद आइपरेको बेला उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिने बताउनु भएको छ। वर्षायामको सुरुसँगै विपदका घटनाहरू बढिरहेकाले सरकारका सबै संयन्त्र एकीकृत रूपमा उद्धार तथा व्यवस्थापनका लागि खटिने उहाँको भनाइ छ। विपद प्रभावितहरूको तत्काल उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रबन्धका लागि सबै निकायलाई निर्देशन समेत दिएको मुख्यमन्त्री शाहले बताउनुभयो। कर्णाली प्रदेशका कुनै पनि मुख्य राजमार्ग बाढी पहिरोको कारण अवरुद्ध उत्पन्न हुन नदिन पनि प्रदेश सरकारले विशेष पहल थाल्ने उहाँको भनाइ छ। यसै गरी राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडक डोजर सहितको टोलीलाई 40 किलोमिटरको दूरीमा क्याम्प खडा गरेर बस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई मुख्यमन्त्री शाहीले निर्देशन दिनुभएको छ। त्यो टोलीले अवरुद्ध सडक खुलाउनका लागि कर्णालीका दुर्गम जिल्लामा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुर्खेतमा 1 हेलिकप्टर तयारी अवस्थामा राख्ने व्यवस्था समेत मिलाइएको जनाइएको छ।
संचार माध्यमप्रति घट्दै गएको नागरिकको विश्वास कम गर्न पत्रकारहरू गम्भीर बन्नुपर्ने सरकारहरूले जोड दिएका छन्। पत्रकार महासंघ सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सुनियम विषयका अन्तर्क्रियाका सहभागी पत्रकारले पत्रकार र पत्रकारिताको आचरण सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। अन्तर्क्रियामा पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले उपाध्यक्ष एकातर्फ प्रेस स्वतन्त्रताका नाममा केही मिडियाहरू नियन्त्रणभन्दा बाहिर गइरहेको भन्दै आफै मूल्याङ्कन गर्नुपर्ने औलाउनु भएको छ। उपाध्यक्ष पोखरेलले अहिले प्रेस स्वतन्त्रता नै चपेटामा पर्ने गरी सरकारले ल्याएको विधेयक कुनै पनि हालतमा पारित हुन नदिने भन्दै पत्रकार महासंघ प्रेस स्वतन्त्रताकै पक्षमा रहेको बताउनु भएको छ। पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले संचार माध्यमहरूको सुधार गर्नका लागि पत्रकार महासंघले 100 शीर्षकमा मूल्याङ्कन गर्न लागेको जानकारी दिनुभएको छ। पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले पत्रकार आचार संहिताको पूर्ण कानून पनि मिडियाको स्वनियमलाई सघाउने बताउनु भएको छ। कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको हो।
सुर्खेतको ऐतिहासिक पर्यटक के स्थान काँक्री बिहारमा अबदेखि घोडा चढेर परिक्रमा गर्न पाइने भएको छ। वीरेन्द्रनगरमा भएको नेपालकै पहिलो संरक्षित वन काँक्री बिहारको अवलोकन गर्न घोडा चढेर घुम्न पाइने भएको हो। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 9 कार्यालयले हिजोदेखि घोडाबाट काँक्री बिहार घुम्न सकिने व्यवस्था सुरुवात गरेको हो। घोडा सवार कार्यक्रम शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्दरले वडाको यो कार्य सराहनीय काम भएको उल्लेख गर्दै काँक्री बिहार पर्यटकको अनुगमन बढाउन सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा वडा नम्बर 9 का अध्यक्ष सुरेश मानन्दरले ऐतिहासिक संरक्षित वन काँक्री विहारमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा सवार कार्यक्रमको शुरूआत गरिएको बताउनुभयो। उहाँले अहिले 2 घोडाले काँक्री विहारको विभिन्न स्थानमा सशुल्क घुम्ने व्यवस्था मिलाइएको भन्दै आवश्यकता अनुसार व्यवस्थापन समितिले घोडा थप गर्ने बताउनुभयो। अहिले आउने पर्यटकहरूले केवल काँक्री विहारको भग्नावशेष मात्र हेर्ने गरेकाले अब घोडा मार्फत जङ्गल सवारी गर्न सकिने उहाँले बताउनुभयो।
लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन रद्द गर्न माग गर्दै आन्दोलनमा उत्रेको नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद सुर्खेतले सिटी जुलुस निकालेको छ। जनजाति जिल्ला समन्वय परिषदको नेतृत्वमा भएको लोक सेवाको विज्ञापन विरुद्ध स्थानीय मंगलगढी चोकबाट शुरू भएको सिटी जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गरी वीरेन्द्र चोकमा कोणसभामा परिणत भएको हो। कोणसभामा पूर्व स्वास्थ्य तथा राज्य मन्त्री खड्कबहादुर बस्यालले सरकारले पछि परेको समुदायमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनु भएको छ। यस्तै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकाईले संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत लोक सेवा आयोगको विज्ञापन खारेज नभएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। विरोध कार्यक्रम अन्तर्गत आज भने विशाल र्याली प्रदर्शन साउन 2 र 10 नेपाल बन्द गरी थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने जनाइएको छ।
दैलेखका एक युवक कृषिमा लागेर उद्यमी बन्दै स्वरोजगार बन्न सफल भएका छन्। कृषि पढेर अहिले आफू मात्र नभएर अरूलाई समेत स्वरोजगार बनाउन उनी सफल हुने भएका हुन्। 18 युवा योगेश सिंह ठकुरीले अहिले बाँकेको नेपालगञ्जमा 22 रोपनी जमिनमा माछा कुखुरा पालन गर्दै आउनु भएको छ। काम गर्ने जोस र जाँगर हुने हो भने कृषिमै लागेर पनि केही गर्न सकिन्छ भन्ने उहाँ गतिलो उदाहरण समेत बन्नु भएको छ। यसै सन्दर्भमा मैले उहाँलाई यो उमेरमा नै कृषि गर्ने सोच यहाँको कसरी आयो भनेर सोधेको छु।
अहिले हाम्रो टोटल्ली 22 छ, त्यसमा अहिले माछा पोखरी 1,00,000 माछा पोखरी रेडी भइसकेको छ, 1,00,000 माछा अट्ने क्षमताको रेडी भइसकेको छ, अनि 5,000 चाहिँ मङ्गुर माछाको लागि छुट्टै रेडी भएको छ, अनि कुखुरा लोकल कुखुराको लागि 1,000 क्षमताको खोर 1-2 दिनभित्र बनिसक्छ, र अहिले प्यारेन्ट्स कुखुरा जुन चल्ला पनि हामीले आफै उत्पादन गर्ने गरेको छौँ, 1 लट उतारी निकालिसक्यौँ आफै चल्ला, लोकल प्यारेन्ट्स हामीसँग छ र त्योबाट अन्डा निकालेर अन्डा कलेक्सन गरेर चाहिँ त्यहाँबाट चल्ला पनि आफै निकाल्ने गरेको छौँ, ह्याचरी पनि आफै बनाएको छौँ, र अब छिटै दाना उद्योगमा पनि दाना पनि आफै उत्पादन गरेर दाना उद्योगमा पनि जाने प्रोसेसमा छौँ, र त्यहाँ चाहिँ अब हाम्रो सबै त्यहाँ हाम्रो नेपाल एग्रिकल्चर रिसर्च सेन्टर भनेर चाहिँ हामीले दर्ता गरेको छौँ, र त्यहाँ रिसर्च टाइपले जाने भन्ने हिसाबले हामी चाहिँ त्यहाँ लागिरहेको छौँ।
कतिजना हुनुहुन्छ यहाँहरू यो कामको लागि, कतिजना लागिरहनु भएको छ?
हामी चाहिँ अहिले 2 पार्टनरमा छौँ।
2 नै तपाईँ जस्तो विद्यार्थी हुनुहुन्छ?
हजुर, एकजना चाहिँ म प्राविधिक विद्यार्थी भएँ, एकजना चाहिँ साधारण विद्यार्थी।
यो 22 क्षेत्रफलमा यहाँले जुन अहिले त्यहाँ विभिन्न किसिमको पशुपालनदेखि लिएर कृषि फर्महरू यहाँले सञ्चालन गरिरहनु भएको छ, यसमा लाग्ने लागत चाहिँ कसरी जुटाउनु भयो या चाहिँ कसको सहयोगबाट यहाँले चाहिँ त्यहाँ काम गरिरहनु भएको छ? अहिले
हाम्रो यसमा लाग्ने लगानी र लागत कसरी म्यानेजमेन्ट गरिरहेका छौँ भने चाहिँ हाम्रो यसमा जति पनि लगानी लाग्छ स्ट्रक्चर खर्च र त्यहाँ जति पनि हाम्रो टोटल लगानी लाग्छ त्यो चाहिँ नेपाल मेडिकल कलेजले अहिले लगानी गरिदिने, र पछि चाहिँ अब हामीले त्यहाँबाट आमदानी गरेर त्यो चाहिँ स्ट्रक्चर खर्च रिटर्न गर्नु पर्दैन, र जुन त्यहाँ लाग्ने अब चल्ला किन्दाखेरि अनि दाना किन्दाखेरि माछाको भुर्रा किन्दाखेरि त्यस्तो खर्च चाहिँ जुन स्ट्रक्चर खर्च बाहेक अरू चाहिँ हामीले रिटर्न गर्नुपर्छ। लगभग त्यसमा भनेको 75% चाहिँ स्ट्रक्चर खर्चमा लाग्छ, स्ट्रक्चर खर्च हामीले लगानी त्यो फिर्ता गर्नु पर्दैन, र अरू चाहिँ अन्य खर्च चाहिँ हामीले फिर्ता गर्नुपर्छ, र त्यसरी नेपाल मेडिकल कलेजबाट नै हामीलाई त्यस्तो सहयोग मिलिरहेको छ।
यो सबै खर्च चाहिँ कति जति लाग्यो तपाईँलाई के जानकारी छ?
अहिलेसम्म हाम्रो 55,00,000 खर्च भइसकेको छ, र स्ट्रक्चर खर्च अनि सबैमा गरेर 55,00,000 खर्च भइसकेको छ भनेपछि टोटली त्यहाँको हाम्रो लागि भनेर बजेट चाहिँ 2 करोड रुपियाँ छुट्याइदिनु भएको छ।
यो सबै तपाईँले जति उत्पादन गर्नुभएको अन्डा भयो चल्ला रहे त्यो सबै बिक्री वितरण हुन्छ?
बिक्री वितरण हुन्छ किनकि अहिलेको मार्केट भनेको नेपालको बजार नै र नेपालगञ्ज बजार नै सबभन्दा ठुलो मार्केट पनि त्यही नेपालगञ्ज मार्केट नै सबभन्दा ठुलो बजार छ एउटा, र नेपालको विभिन्न ठुला ठुला सहरहरूमा मार्केट छ, र अर्को त्यो नभएर हाम्रो चाहिँ मेन बजार मार्केटिङ गर्ने भनेको त्यहाँभित्रको जुन नेपालगञ्ज मेडिकल कलेजभित्र चाहिँ हाम्रो मेन मार्केटिङ थियो, किनकि 700 डक्टरहरू त्यहाँभित्र काम गरिरहनु भएको छ र उहाँहरू अर्ग्यानिक खान चाहनु भएको छ, र हाम्रो चाहिँ अर्ग्यानिक प्रोडक्ट हुन्छ, र त्यो अर्ग्यानिक प्रोडक्टहरूले उहाँहरूले जस्तै हाम्रो 1,000 कुखुरा छ महिनामा हामीले हजार हजारको दरले लोकल कुखुरा हालिरहेको छौँ। 700 डक्टर हुन्छ, एकजनाले पनि एक महिनामा जस्तो एउटा खाइदिनु भयो भने हाम्रो त त्यसरी पुर्याउनै गाह्रो हुन्छ कि। अनि त्यहाँभित्रको अब स्टुडेन्टहरू हुनुहुन्छ, त्यसरी त्यहाँभित्रको अब पेसेन्जर हुनुहुन्छ, त्यो सबैले गर्दाखेरि अरू त्यहाँभित्रको भिजिटमा आउने पनि हुनुहुन्छ, अनि त्यहाँहरू सबैले गर्दा हाम्रो चाहिँ मार्केट नै त्यही भित्रै बनाएको।
जस्तो अब तपाईँले त्यो कृषि जुन तपाईँले पढ्नुभयो सुरुमा, जुन बड्डी चौरमा रहेको जनज्योति विद्यालयमा जुन तपाईँले पढ्नुभयो, त्यहाँ पनि सबैभन्दा पहिला चाहिँ यो पढाइ सँगसँगै त्यहाँ काम गर्दै पढ्दै गर्नुभयो र त्यहाँबाट काम चाहिँ तपाईँले सिकेर अहिले चाहिँ त्यहाँ चाहिँ लगाउनु भएको छ। यो गर्न चाहिँ कतिको गाह्रो हुँदो रहेछ, सँगसँगै पढाइ पनि सँगसँगै काम पनि कतिको गाह्रो छ?
पहिला त गाह्रो नै हुन्छ सर, अब पछि भने चाहिँ जसरी आफ्नो टाइमको म्यानेजमेन्ट गर्न सकिन्छ र त्यसमा चाहिँ जब आफ्नो हेबिट त्यहाँ बस्दै जान्छ त्यसपछि चाहिँ पछि चाहिँ सजिलै हुँदै जान्छ, किनकि त्यसमा सबभन्दा टाइमलाई म्यानेजमेन्ट गर्न सिक्यो भने सजिलै नै हुन्छ।
अब तपाईँले त्यहाँ पढ्दै गर्दा चाहिँ के उत्पादन गर्नुभयो त्यहाँ?
मैले पढ्दै गर्दा फेरि पोल्ट्रीमा म विशेषमा गरी पोल्ट्रीमा नै लागिरहेको छु अहिले पनि र पहिला पनि, र पोल्ट्रीमा मैले ब्रोइलरको लागि त्यहाँ चाहिँ 3 विदेश जानलाको युवाहरू थिए, उनीहरूलाई सँग समन्वय गरेर, होइन विदेश जानु हुँदैन अब हामीले चाहिँ यहीँ केही सिर्जना रोजगारीको सिर्जना गरेर आफै नै केही गर्नुपर्छ भनेर उहाँहरूलाई मोटिभेट गरेर उहाँहरूसँग मिलेर 3 मिलेर 98 ब्रोइलरको मासु हामीले मार्केटिङ गरेको आफै उत्पादन गरेर, र त्यसपछि हामीले माछा लगभग 1 माछा मार्केटिङ गऱ्यौँ मङ्गुर माछा, त्यसपछि लिएर त्यसमा तरकारी च्याउदेखि लिएर धेरै चाहिँ हामीले त्यहाँ गऱ्यौँ। तर मेनली भनेको पोल्ट्रीमा ब्रोइलरको र च्याउ अनि आलु मैले त्यो गर्न त सबैमा गरेँ होइन, तर मेनली भनेको पोल्ट्रीमै गरेको हामी चाहिँ असफल भयौँ, र अहिले फेरि हामीले त्यहीमा पनि फेरि पनि अनुसन्धान गरिरहेका छौँ र अहिले चाहिँ 9-10 भयो, 9-10 हामी सफलतापूर्वक छौँ र अब केही अब अझै पनि 9-10 सफल भयौँ भने हाम्रो चाहिँ यो रिसर्च पुरा हुन्छ।
जस्तो यो फुटेको अन्डाबाट चाहिँ चल्ला उत्पादन गर्नको लागि
हजुर
यो चाहिँ मेसिनबाट को प्रयोगले हुने हो यो?
हजुर, जुन नफुटेको अन्डा निकाल्ने मेसिन हुन्छ त्यही नै मेसिनमा हालेर निकाल्नुपर्छ, तर त्यसमा प्रोसेस हल्का फरक हुन्छ, तर निकाल्ने पर्ने मेसिन एउटै हुन्छ।
कतिको चुनौती छ यो अन्डाबाट चाहिँ यसरी चल्ला निकाल्ने, त्यो कतिको गाह्रो चिज हो यो?
यो गाह्रो चिज त अब पहिला लगानी चाहिँ हल्का लगानी लगाउनुपर्छ, तर त्यति गाह्रो चाहिँ छैन, तर यो हाम्रो यो अब फुटेको अन्डाबाट निकाल्ने प्रोसेस जुन छ यो चाहिँ भर्खर नयाँ भएकोले हामीलाई अब अहिले चाहिँ चुनौती नै छ, किनकि मेकानिकल प्रब्लमहरूदेखि लिएर यसमा हामीलाई गाइड गर्ने पनि अहिले खासै टिचर नभएको कारण हामीलाई अहिले चुनौती नै छ भने चाहिँ यो जुन नफुटेको अन्डाबाट निकाल्न चाहिँ त्यति लगानी लगाएपछि गाह्रो छैन, र त्यहीमा चाहिँ अब माछा हाल्ने तयारी भइसकेपछि अब माछा हाल्ने बेला र कुखुरा हाल्ने टाइम एउटै पारेर हाल्ने भनिरहेको छौँ, र त्यसमा अब बर्खाको 30 बर्खा पनि हामीले खोर बनिरहेको छ, सेलरी दिएर मान्छे राख्ने।
हामीसँग छिमेक शरीफहरूसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा विपद व्यवस्थापन गर्न पूर्व तयारी अपनाइँदै बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाई 1,00,000 राहत उपलब्ध गराउने, दैलेखका एक युवक कृषिमा लागेर उद्यमी बन्दै आफूसँगै अरूलाई पनि स्वरोजगार बनाउन सफल लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली राजमार्ग सहित देशभरका 1 भन्दा बढी सड़क अवरुद्ध भएका छन्। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका 1 स्थित गगन खोलामा पहिरो खसेपछि कर्णाली राजमार्गमा गाडी चल्न सकिरहेका छैनन्। पहिरो लगायतका कारण कर्णाली सहित मध्य पहाड़ी राजमार्ग पूर्व पश्चिम राजमार्गमा गाड़ी नचल्दा यात्रीहरू अलपत्र परेका छन्। राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौँबाट विभिन्न जिल्लामा छुट्ने बस समेत समस्या भएको छ।
अझै केही दिन देशभरि नै मनसुन गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मनसुन कम सक्रिय हुने मौसमविद गंगा नगरकोटले बताउनुभयो। आज पनि सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ। देशको पूर्वी मध्य र पश्चिमी भूभागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो 24 घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले मनसुन अझै सक्रिय रहने उहाँको भनाइ छ। लगातारको वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीको पानीको बहाव बढेका कारण सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाली कंग्रेसका सांसदहरूले बाढी डुबान र पहिरोबाट प्रभावितहरूको राहत र उद्धारको लागि 5 दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। नेपाली कंग्रेस संसदीय दलको निर्णय अनुसार बाढी प्रभावितलाई 5 दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनु भएको छ।
यस्तै राष्ट्रिय जनता पार्टी राजपाले बाढी डुबान तथा पहिरोबाट प्रभावितहरूको राहत उद्धार तथा विपत्ताको खोजी कार्यमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष महन्त ठाकुरले घाइतेहरूको सहयोगार्थ खट्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो।
सभामुख कृष्ण बहादुर महराले प्रतिनिधि सभाका सांसदहरूलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गर्नुभएको छ। संसदको बैठक 9 दिनलाई स्थगित गरेर विज्ञप्ति जारी गरी सभामुखले सांसदहरूलाई विपद पीड़ितको सहयोगका लागि खटिन आग्रह गर्नुभएको हो। संघीय संसद प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई प्राकृतिक विपदबाट प्रभावित क्षेत्रमा पुगी पीड़ितको उद्धार राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न सभामुखले आग्रह गर्नुभएको छ। यस्तै संघ प्रदेश स्थानीय तहमा जनप्रतिनिधि सुरक्षाकर्मी सामाजिक संघ संस्था अभियन्ता र राजनीतिक दललाई पनि विपद प्रभावितको सहयोगमा खटिन पनि सभामुख महराले अनुरोध गर्नुभएको छ। मेरो खबरमा खबरको सिलसिला अझै जारी छ, अहिले भने अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मनसुन रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सिमिक सेफसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदैछ। वैदिक धर्म ग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको छ। आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथै श्रद्धाभाव प्रकट गर्ने परम्परा रहेको छ। विद्यालय क्याम्पस लगायतका शिक्षण संस्थामा अध्ययनरत शिक्षकहरूलाई अध्यापनरत शिक्षकलाई गुरु पूर्णिमाको दिन शैक्षिक संस्थाका विद्यार्थीहरूले भव्य कार्यक्रमको आयोजना गरी गुरुका रूपमा सम्मान गर्ने गर्दछन्।
अछाममा जंगली च्याउ र न्युरो खाँदा एकजनाको ज्यान गएको छ भने 2 जना गम्भीर अवस्थामा बिरामी परेका छन्। अछामको रामारोशन गाउँपालिका 5 तल्लो पातलमा जंगली च्याउ खाँदा 6 वर्षीय मनिष बोहराको ज्यान गएको हो। उहाँका आमा नर्मता बोहरा तथा दाई रविन्द्र बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आफ्नै छोरीलाई बलात्कार गर्ने रुकुम पश्चिममा एकै व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। सानीभेरी गाउँपालिकाका 34 वर्षीय एक व्यक्तिले आफ्नै 17 वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा गत चैत्र 4 गते पक्राउ गरिएको थियो। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जन्मकैदको फैसला गरेको अदालतका श्रेष्ठदार शिवहरि सुवेदीले बताउनु भएको छ। छोरीलाई आफूले पटक पटक बलात्कार गर्दै आएको उनले अदालतमा स्वीकार गरेको बताए।
भोजपुरमा एकजना कार्यले प्रमुख 1,80,000 घुस सहित समातिएका छन्। जलस्रोत तथा सिंचाई विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहम्मद बाबु यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। यादवले सडानन्द नगरपालिका 13 बोयन स्थित छागे खोला सिंचाई कार्यक्रमको रनिङ बिल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले रङ्गे हात पक्राउ गरेको हो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। 2 पटकको च्याम्पियन त्रिभुवन आर्मी क्लब राजधानीमा जारी लडेर स्मृति कप U18 च्याम्पियनसिप फुटबलको क्वार्टर फाइनलबाटै बाहिरिएको छ। 7 बाटोमा भएको क्वार्टर फाइनलमा जावला खेल युथ क्लबसँग सडन डेथमा 4-3 गोल अन्तरले पराजित गर्दै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो। जावला खेल भने सेमी फाइनलमा पुगेको छ। इन्फा कम्पनी 7 बाटोमा खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। पेनाल्टीमा पनि खेल 3-3 गोलको बराबरी भएपछि 3 खेल सडन डेथमा पुगेको हो। समचरणबाट आर्मी समूह बीको विजेता बनेको थियो भने जावला खेल युथ सी बाट उत्कृष्ट तेस्रोमा पर्दै क्वार्टर फाइनल पुगेको हो। अब फाइनल प्रवेशको लागि जावला खेलले नेपाल पुलिस र मच्छिन्द्र क्लब बीचको विजेतासँग खेल्नेछ। इन्फामा पूर्व उपाध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ इन्फाले आयोजना गर्ने प्रतियोगिताको विजेताले 3,00,000 रुपियाँ प्राप्त गर्नेछ भने उपविजेताले 1,50,000 रुपियाँ हात पार्नेछ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णालीमा विपद व्यवस्थापन गर्न पूर्व तयारी अपनाइँदै पारी पहिरोमा परि मृत्यु भएका परिवारलाई 1,00,000 राहत उपलब्ध गराइने।
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली राजमार्ग सहित देशभरका 1,000,000 बढी सड़क अवरुद्ध, यात्रुहरू मर्कामा।
दैलेखका एक युवक कृषिमा लागेर उद्यमी बन्दै आफूसँगै अरूलाई पनि स्वरोजगार बनाउन सफल।
र आर्मी राजधानीमा जारी ललित स्मृति कप फुटबलको क्वार्टर फाइनलबाटै बाहिरियो। जावला खेल सेमी फाइनलमा प्रवेश। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।